بسم الله الرحمن الحمد لله رب سلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وهو الذي جعلكم خلائف الأرض ورفع بعضكم فوق بعض درجات ليبلوكم فيما آتاكم سبحان ربك رب العزة عما يصفون سلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم شهد بارك الله وهو الذي جعلكم خلائف الأرض کہ اللہ ذات ہے جس نے تم کو زمین میں خلیفہ بنایا. اللہ تعالیٰ فرماتا ہے کہ ہم سب زمین میں اللہ کے خلیفہ ہیں. یہ خلیفہ کون ہوتا ہے؟ عام طور پر خلیفہ اس کو کہتے ہیں جو کہ قائم مقام ہوتا ہے. قدری نشین کو خلیفہ کہتے ہیں. حضرت مسیح محمد شفیع رحمۃ اللہ علیہ فرماتے ہیں کہ ہم سب خلیفہ اس لیے ہیں کہ خلیفہ خلق سے نکلا ہے، بعد میں آنے والا ہے. تو پہلے ہم سے پہلے لوگ ہم ان کے بعد خلیفہ بنے ہیں. تو جہاں جہاں ہم جہاں جس جس مقام پہ تھے، جس جس مقام پہ ابھی ہیں، ان جگہوں پہ ہم سے پہلے اور لوگ تھے. تو ہم خلیفہ اس لحاظ سے ہیں کہ ہم بعد میں آنے والے ہیں اور ہمارے بعد جو آئے گے وہ ہمارے خلیفہ ہوں گے. تو اللہ تعالیٰ نے ہمیں خلیفہ بنایا کہ جہاں ہم ہیں ابھی ان جگہوں پہ ہم سے پہلے ہوئے. تو جب اللہ تعالیٰ نے ہمیں ان مقامات پہ ڈال دیا اور خلیفہ بنا دیا، تو اللہ تعالیٰ نے یہ فرمایا کہ اللہ تعالیٰ نے ورفع بعضکم فوق بعض درجات. پھر جب اللہ نے اس زمین میں ہمیں ہم سے پہلوں کے بعد ہمیں یہاں ڈالی، تو کچھ کو کچھ کے اوپر درجات عطا کیے. عام طور پہ لوگوں کے ذہن میں خلیفہ کا جو کانسیپٹ ہے وہ یہ ہے کہ یہ جو مشائخ کے خلفاء ہوتے ہیں، یہ خلیفہ بھی ان خلیفہ ہوتے ہیں، یہ بھی قائم مقام ہی ہے اپنے شیخ کے، یہ خلیفہ بھی قائم مقام اپنے شیخ کے ہیں. شیخ جب دیکھتے ہیں کہ جی میرے یہ اور مرید ہے، اس نے نیکی تقویٰ حاصل کری، اس کی زندگی میں اللہ کی یاد آ گئی، اب جب یہ چیزیں آ گئیں تو مشائخ استخارہ کرتے ہیں، اللہ کی طرف رجوع کرتے ہیں، اور اگر ان کے دل میں آتا ہے تو پھر وہ ان حضرات کو خلیفہ بنا دیتے ہیں، اجازت کو خلافت دیتے ہیں. تو یہ بھی ایک قسم کی خلافت ہے، ایک قسم کا خلیفہ ہے. مگر جس خلیفہ کی بات اللہ فرما رہے ہیں، اللہ تعالیٰ فرمایا اللہ نے ہم سب کو خلیفہ بنا، ہم سب سے پہلے لوگ تھے، ہم ان سب لوگوں کے خلیفہ ہیں. اور ہم جو خلیفہ بنے تو اللہ تعالیٰ نے فرمایا کہ ورفع فوق ورفع درجات فوق درجات. کچھ لوگوں کو زیادہ درجہ ملا، کچھ لوگوں کو تھوڑا درجہ ملا، کچھ لوگوں کو کچھ چیز میں زیادہ بڑا درجہ ملا، کچھ چیزوں میں تھوڑا درجہ ملا. مثال کے طور پہ کسی کے پاس مال زیادہ، اللہ نے اس کو مال زیادہ دے دیا، کسی کو اللہ نے علم زیادہ دے دیا، کسی کو اللہ رب العزت نے عزتیں زیادہ دی, تو کسی کو اللہ تعالیٰ نے بڑی برات دی کوئی ایسی دے دی, کسی کو اللہ تعالیٰ نے تعلیم زیادہ دے دی. تو ضروری نہیں ہے کہ ہر شخص کے پاس ہر چیز ہی زیادہ ہو. کسی کے پاس مال زیادہ ہے مگر صحت نہیں ہے, کسی کے پاس مال زیادہ ہے عزتیں بھی زیادہ ہیں اولاد نہیں ہے, کسی کے پاس کوئی صلاحیت ہے اور کسی کے پاس کوئی صلاحیت ہے. اللہ تعالیٰ فرما رہے ہیں کہ ورفع اللہ تعالیٰ نے بعض کو بعض پر فوقیت دی ہے, تو کسی کے پاس کوئی چیز ہوتی ہے کسی کے پاس آج ہوتی ہے. آج سے چند سال پہلے امریکہ میں ہم تھے تو ہماری بڑی جاننے والے بڑے بزرگ اللہ والے ایک برطانیہ کے بزرگ تھے, بڑے عالم بھی تھے, پی ایچ ڈی ڈاکٹر بھی تھے, امریکہ تشریف لائے. انہوں نے کہا کہ میں نے فلاں شہر جانا ہے واشنگٹن ڈی سی. میں نے عرض کی حضرت میں آپ کو لے کے جاتا ہوں ڈرائیو کروں گا. تو دل میں یہ شوق تھا کہ یہ بزرگ ہیں ان کی خدمت بھی ہو جائے گی, ان کی صحبت میں کچھ وقت بھی گزر جائے گا. تو نیو یارک سے واشنگٹن ڈی سی لے کے جانا تھا, 5-6 گھنٹے کی ڈرائیو تھی. اور راستے میں انہوں نے کہا کہ جی تو ناطے پڑھتا ہے تو مجھے بھی سکھا دے, مجھے نہیں آتی. تو کبھی کبھی میں مراقبہ کرتا ہوں تو مجھے بھی پڑھنی پڑتی ہے, تو ایسی اچھی مجھے آتی نہیں, تو پڑھ کے مجھے ذرا سکھا دے. مجھے بھی بڑا شوق ہوا کہ جی بزرگ ہیں اگر سکھا دوں گا یہ خدمت ہو جائے گی تو ان کی دعائیں مل جائیں گی, اللہ والے ہیں. میں نے کہا ٹھیک ہے 5 گھنٹے میں تو کچھ نہ کچھ سیکھ جائیں گے. تو گاڑی چلا رہے ہیں, یہ ساتھ بیٹھے ہیں, میں ایک جملہ پڑھوں کسی نعت کا, یہ پیچھے ایک اور جملہ پڑھے ایسا, مگر وہ بالکل ویسا ہو ہی نہ. میں کہوں نہیں حضرت ایسے نہیں, ایسے پڑھے. وہ پھر پڑھنا شروع کرے تو وہ پھر واپس کچھ اور. میں نے کہا اچھا یہ میں زیادہ لمبا جملہ پڑھتا ہوں. میں نے کہا آدھا جملہ پڑھ کے سناتا ہوں, آدھا تو صحیح پڑھ ہی لیں گے. اب وہ آدھا جملہ میں پڑھتا, وہ آدھا بھی ایسے بالکل بھی صحیح نہ پڑھتے, اللہ معاف کرو بالکل بھی صحیح نہ پڑھتے. میں نے کہا دو لفظ پڑھتا ہوں تاکہ دو لفظ تو صحیح پڑھ ہی لیں گے, دو لفظ بھی صحیح نہیں پڑھتے. 5 گھنٹے بڑی چاہت کے باوجود آخر کو میں نے کہا کہ حضرت اس کا کچھ نہیں ہو سکتا, یہ اللہ کی طرف سے دی چیزیں. اللہ نے بعض کو بعض کچھ چیزیں دی ہیں, کسی کو کچھ نہ دیا ہے. تو کسی کو کچھ دیا ہے, کسی کو کچھ دیا ہے. آپ کو اللہ نے عبادت اور الہیت دی دی ہے, بس جس کو اللہ نے لات دی دی ہے. تو اللہ تعالیٰ نے مختلف لوگوں کو مختلف چیزوں سے نوازا ہوتا ہے, اور اللہ تعالیٰ نے اس کا برملا اعلان کر دیا. ورفع بعضکم فوق بعض, تو کسی کے پاس کوئی چیز ہے کسی کے پاس کوئی چیز. ہمارے جاننے والے کہتے ہیں کہ یونیورسٹی میں میں نے ایک کورس لیا ریاضی کا, میتھمیٹکس کا, اور یہ میتھمیٹکس کا مشکل ترین کورس. جو لوگ میتھ سے واقف ہیں کیلکولس سے ہوتا ہے بڑا مشکل ہوتا ہے. تو کیلکولس 1, 2, 3, 4, 5, 6 کیلکولس 5, 6 کا کورس ہو گیا, بڑا مشکل. کہنے لگے میرے دوست نے بھی میرے ساتھ کورس لیا, ہم دونوں نے ایک ہی کورس لیا, ہم دونوں ایک ہی جیسی صلاحیت تھی, دونوں اکٹھی دونوں لیتے, دونوں کے لیے ضروری تھا. مگر بہت مشکل, بڑا کوئی ذہین آدمی ہو تو وہ کر سکتا تھا. کہنے لگے کہ مجھے اتنا مشکل لگتا تھا, میں کوئی کلاس نہیں مس کرتا تھا, ساری کلاس اٹینڈ کرتا تھا. جو پروفیسر تھا اس کے کچھ آفس آورس تھے کلاس کے علاوہ, یہ ایکسٹرا وقت دیتا تھا. کہنے لگے میں پورا سیمسٹر اس کے آفس آورس کا کوئی وقت ایسا نہیں تھا جو میں اس کے آفس میں نہ بیٹھا ہوں. اتنا مشکل کو سمجھنا بڑا مشکل. کہنے لگا کہ میرا یہ دوست تھا کلاس میں بھی نہیں آتا تھا, اور کبھی پروفیسر نے اس کو دیکھا بھی نہیں ہوگا, اور امتحان آتا تو پوری کلاس میں سب سے زیادہ نمبر یہی دے دیا. اور میں حیران ہوتا ہوں जी पूरा दिन रात पढ़ने पे लगा दिया और ये आराम से पढ़ता भी नहीं था, कुछ भी कर आराम से आके पर्चा फिल किया और आराम से चले। और प्रोफेसर भी नाराज होता है, क्लास में शक्ल भी नहीं दिखाता है और नंबर वो लेके आता है कि इसके करीब भी कोई दूसरा लड़का नहीं आ सकता। अल्लाह ताला ने किसी को किसी तरह से नवाजा है, किसी को किसी तरह से नवाजा है। तो इस मुबारक आयत में अल्लाह ताला ने तीन बातें फरमाई। एक ये कि अल्लाह ने हमें इस जमीन में खलीफा बनाया, हमसे पहले थे वो चले गए, हम खलीफा, हम चले जाएंगे आगे खलीफा। और ये जो अल्लाह हमें लेके आए हैं सबको एक जैसा यकसा नहीं बनाया, किसी के अंदर कोई सलाहियत है, किसी के अंदर कोई सलाहियत, कुछ दिया किसी को, कुछ दिया किसी को, कुछ नहीं दिया। और हमारा मामला ये होता है कि हम ये कहते हैं कि हमारे पास ये चीजें तो हैं और ये चीजें नहीं हैं, तो अब बस इस जिंदगी की दौड़ धूप जो चीजें नहीं है ना उनको हासिल करने में लगा। किसी के यहाँ औलाद नहीं है, बस मियां बीवी दीवाने लगे हुए हैं कि किसी तरह बस ये बच्चा पैदा हो जाए। किसी के यहाँ माल की कमी है तो बस पूरी जिंदगी इस पे सर्फ कर दो कि जी ये माल किसी तरह जो नहीं है वो आ जाए। किसी को हुक्मरानी का शौक है और हुक्मरानी नहीं है, बस लगा दिया अपने आप को, खपा दिया इसके और हर चीज छोड़ दी कि बस ये मिल जाए। और अल्लाह ताला फरमा रहे हैं कि ये जो हमने दरजात ऊपर नीचे बनाए हुए हैं, तुमको कुछ दिया और तुमको कुछ नहीं दिया, ये इसलिए लियब्लुवकुम फी मा आताकुम, इसलिए तुम्हें आजमाए उन चीजों में जो तुम्हें अता की है कि क्या तुम उन चीजों के पीछे लग जाओगे जो नहीं है या जो चीजें हैं उनका शुक्र अदा करोगे। तो अल्लाह ताला ने हमें नेमतें दी और हमें चाहिए कि उसका शुक्र अदा करें। तो कई मतलब अल्लाह ताला हमें आजमाते हैं। अब जो चीजें अल्लाह ने हमें दी हैं उन पे शुक्र करें और जो नहीं है उनके पीछे ऐसे ना भागे, ऐसे कैसे मुमकिन है। नबी अलैहिस्सलाम ने हमें एक तरीका बताया, आप इरशाद फरमाया कि तुम दुनिया के मामलात में अपने से नीचे वालों को देखो, जिनके पास दुनिया कम है उनको देखो, वो भी जिंदगी गुजार रहे हैं तो तुम्हारे लिए ये दुनिया गुजारनी आसान हो जाए। और दीन के मामले में अपने से ऊपर वालों को देखो ताकि तुम भी दीन की मामलात में और दीन में आगे बढ़ने वाले बने। तो हम कई मरतबा इसका उलट करते हैं, भला मेरे दोस्त ने इतनी अच्छी गाड़ी ली अब मेरे पास ऐसी होनी चाहिए, भला मेरा जानने वाला यूं खर्च करता है अब मुझे भी यूं ही खर्च करना चाहिए, भला मेरे जानने वाले का यूं घर है मेरे पास भी ऐसा ही होना चाहिए। तो इस दौड़ धूप में लग जाते हैं और अपने से नीचे वाले को नहीं देखते, अपने से ऊपर वाले को देखते हैं और उन्हीं की मजलिस लगा के बैठ रहे थे, उन्हीं की डिस्कशंस कर रहे हैं कि फला के पास यूं है और उनके घरों में यूं यूं होता है और फला के पास ये है और उनके घरों में यूं यूं होता है। अल्लाह की शान, अल्लाह ताला की ये तरतीब ऐसी, आज से चंद दिन पहले एक फैक्ट्री में जाने का मौका मिला और उस फैक्ट्री में जो है खाने पीने की अशिया बनाती है। तो जानने वाले थे हमारे रिश्तेदार थे, तो मैंने पूछा क्या चीज बना रहे हैं आजकल, उन्होंने कहा जी वर्ल्ड फूड प्रोग्राम है, उन के जो है वो थैले बनाते हैं खाने के, इतना सा थैला बनता है और वो दिया जाता है उन लोगों को जिनके पास खाने का कुछ नहीं होता है। गरीब, दुनिया के गरीब तरीन लोगों में ये खाना तकसीम होता है, हजारों टन के हिसाब से बनता है, करोड़ों लोगों में तकसीम होता है, एक थैला बस छोटा सा होता है, पूरे दिन में वो गरीब आदमी यही खाता है। तो होता इतना सा, यूं समझ ले इतना सा हलवा है, उसके अंदर सारे विटामिन होते हैं, यानी डॉक्टरों ने कहा कि इतना सा बना के दोगे उस आदमी को तो वो जिंदा रह सकेगा। और इस दुनिया में लाखों नहीं करोड़ों लोग हैं जो हर रोज बस ये एक थैला खाते हैं, और ये थैला उनको वर्ल्ड फूड प्रोग्राम वाले और यूनिसेफ वाले देते हैं, और ये लाखों नहीं करोड़ों लोग उम्मीद छोड़ बैठे हैं कि इनके घरों में भी कभी खाना बनेगा, यानी उनको उम्मीद भी नहीं है। एक तो होता है ना कि आज नहीं बना और कल नहीं बना, और उनको उम्मीद ही नहीं है कि हमारी इस जिंदगी में हमारे घर में खाना बनेगा। ये हमारी इस दुनिया में करोड़ों लोगों का हाल है। तो जब इंसान अपने से नीचे वालों को देखता है तो उसे अपनी नेमत पर शुक्र हासिल हो जाता है। और आज हम उल्टा करते हैं, अपनों से ऊपर वालों को देखते हैं कि जिसके पास ये चीज है तो मेरे पास ये होनी चाहिए। अब अल्लाह ने सारी नेमतें दी होती है, घर भी दिया होता है, बीवी बच्चे भी होते हैं, काम कारोबार होता है, सवारी होती है, इसके बावजूद भी बस दिल जो है परेशान होता है। तो अल्लाह ताला ने इस दुनिया को फरमाया हदीस कुदसी, अल्लाह ताला फरमाते हैं ऐ दुनिया जो तेरे पीछे भागे उसे और भगा, और ए दुनिया जो तुझसे बेरहमती इख्तियार करे तो उसका खादिम बन जा। तो जो इंसान अपने से नीचे वालों को देखता है तो उसके अंदर शुक्र भी आता है, उसका दिल सुकून में भी होता है। ये पक्की बात है, पूरी दुनिया के लिए बादशाहत मिल जाएगा, और दिल में शुक्र नहीं होगा तो इंसान परेशान ही रहेगा। और ये जो अल्लाह ने आसमान में फैसला सुना दिया कि तुमको किसी को कम देंगे किसी को ज्यादा देंगे, और फिर तुम्हारी आजमाइश है जो अल्लाह ने दिया उस पे तुमने शुक्र अदा किया या नहीं किया। तो जब तक अपने से नीचे वालों को नहीं देखेंगे इस आजमाइश में फे, और आज हम यही करते हैं, दुनिया की तो धूप लगी है और इस दुनिया ने गम ही देने हैं, दुनिया ने सुकून नहीं देना। नबी ने सलात व सलाम फरमाया दुनिया मलऊन, दुनिया में अल्लाह की लानत बरस रही है, मलऊन मा फीहा, और जो कुछ दुनिया में है उस सब पर भी अल्लाह की लानत पर असर है। इल्ला ज़िक्रुल्लाह, सिवाय अल्लाह की याद। तो इसके पीछे जितना भागेंगे उतना ही इसने भगाना है, उतना ही इसने हमें परेशान करना है। इसलिए जो अल्लाह ने दिया है उस पे शुक्र अदा करें, अपने से नीचे वाले को देखें कि जी वो कितनी तकलीफ में है। हमारे मशायख ने एक उसूल बयान किया कि जिससे इंसान के लिए शुक्र करना भी आसान है और उसका शुक्र मसनूई नहीं वाकई दिल से शुक्र होगा, वो क्या उसूल है। मशायख ने फरमाया कि इंसान ये कहे कि अल्लाह ने जो मुझे दिया है वो सबसे बेहतरीन है। तो जो औलाद मेरे पास है इंसान कहे ये सबसे बेहतरीन औलाद, जो रिस्क मेरे पास है इंसान कहे ये मेरे लिए सबसे बेहतरीन रिस्क है,
مشائخ نے فرمایا کہ انسان یہ کہے کہ جو اللہ نے مجھے دیا ہے وہ سب سے بہترین ہے. انسان جب یوں شکر کرتا ہے اللہ جو اس کے پاس ہوتا ہے اس کو واقعی اس کے لیے بہترین بنا دیتے. تو آج اگر اپنے مالی حالت سے تنگ ہے تو کہیں جس حال میں اللہ نے مجھے رکھا بہترین حال. اولاد سے تنگ ہے تو کہے کہ جی جس حال میں جیسی دی ہے اس سے بہت اچھی اولاد ہے. بیگم کے بارے میں بھی یہی کیا کوئی نہ کوئی. جتنا آپ لوگ ہنس رہے ہیں مجھے لگ رہا ہے نہیں کہنے کا ارادہ ہے. تو ہر ایک چیز جو اللہ نے دی ہے بارے میں یہی کہے کہ جی یہ بہترین ہے, اس سے زیادہ اچھی ہو نہیں سکتی تھی. اس کہنے کی برکت سے اللہ نے اس کو آپ کے لیے بہترین بنا دینا ہے. تو یہ مشائخ نے ایک ترتیب اور ایک لیسن سکھایا کہ انسان کہے کہ جو میرے پاس ہے وہ سب سے بہترین ہے. امام ربانی حضرت مجدد الثانی رحمۃ اللہ علیہ فرماتے ہیں کہ ہم تین پیر بھائی تھے, یعنی ہم تینوں کے ایک ہی شیخ تھے, اور ہم تینوں کا اپنے شیخ کے بارے میں الگ الگ گمان تھا. ایک یہ کہتا تھا کہ جی میرے شیخ جو ہے وہ کامل تو ہے مگر کسی کو کامل بنا نہیں سکتے. اور کہتے ہیں کہ میں نے میرے دوسرے جو پیر بھائی تھے وہ یہ کہتے تھے کہ جی میرے شیخ کامل تو ہیں مگر وہ صاحب ارشاد نہیں ہے, یعنی زبردست تقریر نہیں کر پاتے. اور کہنے کہ تیسرا میں تھا, میرا گمان یہ تھا اپنے شیخ کے بارے میں کہ اگر اللہ تعالیٰ نے کسی کو بہترین شیخ دیے ہیں تو وہ سیدنا صدیق اکبر رضی اللہ عنہ. اور ان کے بعد اگر کسی کو اللہ نے بہترین شیخ دیے ہیں تو وہ مجھے دیے ہیں. میرے اس گمان کی وجہ سے اللہ نے مجھے اس مجدد ہونے والے کام کے لیے چن لیا. تو یہ پکی بات آپ یہ کہیں گے کہ جو میرے پاس ہے وہ بہترین ہے, اللہ اسے بہترین بنا دے. اور یوں سوچیں گے تو اس آزمائش میں کامیاب, اس آزمائش کا اللہ نے آپ کو اعلان کر دیا. یہ ہر ایک نے امتحان لینا ہے. اللہ نے کہا کہ وَلَنَبْلُوَكُمْ فِيمَا آتَاكُمْ, جو کچھ تم کو دیا ہے اس میں امتحان ہے. کہ کم دیا ہے تو صبر کیا, اور زیادہ دیا تو شکر کیا یا نہیں کیا. تو بہترین طریقہ یہی ہے کہ انسان کہے کہ بس جو میرے پاس ہے بہترین. کئی مرتبہ لوگ یہ پوچھتے ہیں کہ پھر بھی جی دل چاہتا ہے کہ دنیا کی کچھ چیزیں ہیں جو ہماری ضرورت ہے, اس کے بغیر گزارا نہیں, پھنس جاتا ہوں. یہ جی اگر مجھے مال نہیں ملے گا کل کو بچہ روئے گا کہ کھانے کو نہیں ہے گھر میں, تو کیا میں یہی کہوں کہ یار میری حالت بہترین ہے؟ مشائخ نے فرمایا کہ جی اگر یوں ضرورت بن جاتی ہے تو انسان اللہ سے دعا کرے. اگر کوئی ضرورت ایسی ہے تو دعا کرے اور خوب دعا کرے. حدیث پاک میں آتا ہے کہ ہر دعا مانگنے والے کی دعا کو اللہ قبول فرماتے ہیں, مگر قبولیت کے تین طریقے ہیں. یا تو قبول فرماتے ہیں اللہ اور منو ان جو مانگا وہی عطا کر دیتے ہیں, اور دوسرا طریقہ یہ ہے کہ قبول فرماتے ہیں مگر جو مانگا وہ نہیں ملتا. اس مانگنے پہ جو نقصان ہونے والا ہوتا ہے اس کو اللہ تعالیٰ دور فرما دیتے ہیں. اور تیسرا طریقہ نبی علیہ الصلوۃ والسلام نے فرمایا انسان اللہ سے مانگتا ہے, نہ اس کو وہ چیز دی جاتی ہے جو وہ مانگ رہا ہے, نہ اس کی کوئی پریشانی دور کی جاتی ہے, بلکہ اس مانگنے کو ذخیرہ کر دیا جاتا ہے. और इस मांगने पर इसको अजर कयामत के दिन दिया जाता है। इस बात में आता है कि कयामत के दिन जब वो अपने अजर को देखेगा तो वो एक ठंडी सांस लेके कहेगा, काश कि मेरी दुनिया की मांगी हुई कोई भी दुआ कबूल ना होती और मुझे ये अजर मिल जाता। तो कई मरतबा हम दुआ मांगते हैं, अल्लाह ताला कबूल नहीं फरमाते, वो इसलिए कि जो चीज हम मांग रहे होते हैं वो हमारे लिए बेहतर नहीं होती। तो कई मरतबा इंसान को पता ही नहीं होता, नौजवान दुआ कर रहे होते मेरी फलां जगह शादी हो जाए, और अल्लाह ताला जानते हैं कि इस जगह शादी होना उसके लिए बेहतर था या नहीं था। तो कई मरतबा खुद ही दुआ मांग रहा होता है, उसकी बरकत से अल्लाह ताला उसको वो चीज अता नहीं करते जो उसके लिए बहुत ही ज्यादा तकलीफें होती है। राज हमारे जानने वाले कहने लगे कि जी मुझे बहुत ही माशी परेशानी थी, हर महीने मेरा यही हाल होता, तो महीना शुरू होता और मेरे सारे पैसे खत्म हो जाते, जो भी तनख्वाह आती शुरू के 10-12 दिन में खत्म, आखिरी 13-15 दिन जो है बड़ी तकलीफ में गुजरते हैं, कभी इससे पैसे दे रहा हूँ, कभी उससे दे रहा हूँ, कभी इसका उधार, कभी उसका, हर महीने यही तरतीब चलती थक गया एक आदमी। कह लगा एक दिन मैंने बड़ी तफसील से रात को बैठ के अल्लाह से दुआ की, एक घंटे तक अल्लाह से बैठा, इसका कोई बंदोबस्त फरमा दे मेरे मां। कह लगे मैंने अल्लाह से कहा कि या अल्लाह मैं कोई बड़ा अमीर कबीर नहीं करना चाहता, बस ये जो हर महीने मुझे जो तकलीफ आती है ये तकलीफ ना आए, जरूरियात पूरी हो जाए। कहने के बड़े मैंने अल्लाह से मांगा, इस उम्मीद के साथ ये दुआ मेरी कबूल जरूर हो। कहने लगे कि जी सुबह हुई फजर की नमाज पढ़ने गया, अब फजर के बाद इनका मामूल था कि जी ये कुरान पाक पढ़ते थे, कुरान पाक इन्होंने खोला और जैसे ही खोल के जो पहली आयत पढ़ी, तो पहली आयत पढ़ते ही उनको उनकी इस दुआ का जवाब मिल गया, वलौ बसत अल्लाह रिज़्क लिइबादिही लबगौ फिल अर्ज़, अगर अल्लाह इनके रिस्क को खोल दे तो ये तो जमीन में बगावतें करते रहेंगे, तो मुतकब्बिर हो जाएंगे, और मुतकब्बिर शख्स तो जन्नत में दाखिल नहीं होगा। तो वो कि ये रिस्क मांग तो रहा है, इसको रिस्क मिलेगा तो ये बड़ी बड़ी नेमतों से महरूम हो जाएगा। तो कई मरतबा जो चीज हम अल्लाह से मांग रहे होते हैं वो हमारी इस मांगने की बरकत से हमें नहीं मिल रही होती कि इसके अंदर हमारे लिए शर होता है। अली जबाग में आता है कि कयामत के दिन मेरी उम्मत के जो गरीब हैं, ये मेरी उम्मत के अमीरों से 500 साल पहले जन्नत में जाएंगे। अल्लाह, अगर इंसान इस पे गौर करे, जी अमीर 500 साल तक इंतजार करेगा तो आज इंसान सोचे कि 60-70 साल की उम्र में अगर अमीर ना भी बना तो कोई हर्ज नहीं, 500 साल इंसान का अपना मुलाजिम जन्नत में जा रहा होगा, और क्योंकि आप उससे अमीर थे वो आपका मुलाजिम था, आप बैठ के देख रहे हो, तो आज जिस माल ना मिलने पे हम आंसू बहाते हैं, कल कयामत के दिन इस माल के मिलने पे आंसू बहाते हैं, काश ना होता। अल्लाह ताला ने इम्तिहान लेना है, ये जो कुछ लोगों को कुछ दिया और कुछ लोगों को ज्यादा दिया, कुछ को कोई चीज कम दी, कुछ को कोई चीज कम दी, ये इसलिए नहीं कि बस हम लग जाए पीछे के जो चीज नहीं है वो मुझे हासिल हो जाए, ये इसलिए है लियब छुवकुम फी मा आताकुम,
کہ جو تم کو دیا ہے اس میں تمہاری آزمائش ہے.
جو کچھ اللہ نے ہمارے لیے طے کیا ہے اس پہ راضی ہونے کی توفیق عطا فرمائے. آخر دعوانا ان الحمدللہ رب العالمین. تھوڑی دیر کے لیے سب حضرات مراقبہ کر لیں, آنکھوں کو بند کر لیں, سر کو جھکا لیں. دنیا اور جو کچھ دنیا میں ہے اس سے حقیقت ہے اللہ کا پیار ہے. رب تو میرا یاد رہے یا رب تو میرا اور میں تیرا یاد رہوں مجھ کو فقط سے میں بے سار رہوں ہر دم سے رو فکر میں تیرے مست رہوں سر لا الہ الا سبحان ربي الآل الوهاب اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا فترحمنا لنكونن من الخاسرين اے اللہ ہم آپ کے عاجز مسکین بندے ہیں اللہ ہمارے گناہوں کو معاف فرما ہماری خطاؤں سے درگزر فرما ہمارے عیبوں کی پردہ پوشی فرما اللہ برے دن سے محفوظ فرما اللہ بری رات سے محفوظ فرما میرے مالک برے کاموں سے محفوظ فرما اے اللہ ہمیں برے انجام سے محفوظ فرما اللہ ہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما میرے مالک سیدھا رستہ ملنے کے بعد بھٹکنے سے محفوظ فرما اللہ اپنا قرب حاصل ہو جانے کے بعد اپنی دوری سے محفوظ فرما میرے مالک نعمتیں مل جانے کے بعد نعمتوں کے چھن جانے سے محفوظ فرما اللہ عزتیں ملنے کے بعد ذلت سے محفوظ فرما میرے مالک در در کے دھکے کھانے سے محفوظ فرما نہ شکر گزاری حاصل ہو جانے کے بعد نہ شکری سے محفوظ فرما نہ صبر حاصل ہو جانے کے بعد بے صبری سے محفوظ فرما میرے مالک اپنی رحمت کا سایہ عطا فرما اپنی رحمت کا سایہ عطا فرما اے میرے مالک ہم آپ کو ناراض نہیں کرنا چاہتے اللہ تیرے کمزور بندے ہیں اللہ کبھی شیطان کے برگلانے میں آ جاتے ہیں اللہ کبھی اپنی خواہشات کی زد میں آ جاتے ہیں اللہ اپنے کمزور بندوں پہ رحم فرما
لب پہ کمزور بندوں پہ رحم فرما، گناہگاری میں کب تک عمر کاٹوں، گناہگاری میں کب تک عمر کاٹوں، بدل دے میرا رستہ دل بدل دے، ہواؤ عرص والا دل بدل دے، میرا غفلت میں ڈوبا دل بدل دے، نہ گناہ سے پاک زندگی نصیب فرما، اللہ جیسا آپ ہم سے راضی ہوتے ہیں میرے مالک ہمیں ویسا بننے کی توفیق عطا فرما، میرے مالک میں نیک نہ بن سکا نہ تیرے نیکوں میں آ کے بیٹھ گیا، اللہ نیک نہ بن سکا اللہ نیکوں میں آیا بیٹھا ہوں، اللہ ان نیکوں کی برکت سے اللہ ہمیں بھی نیکی نصیب فرما، اللہ شکر کرنے والی زبان عطا فرما، اللہ شکر کرنے والا دل نصیب فرما، اے اللہ اپنی رضا نصیب فرما، اللہ اپنی رحمت عطا فرما، میرے مالک اس سے پہلے کہ ظاہر کی آنکھیں بند ہو جائے اللہ من کی آنکھیں کھلنے کی توفیق عطا فرما، اللہ اس سے پہلے کہ لوگ ہمیں کفن پہنائے میرے مالک ہمیں تقویٰ کی پوشاک نصیب فرما، اس سے پہلے کہ لوگ ہمیں غسل دے اللہ ہمیں غسل توبہ کی توفیق نصیب فرما، اے اللہ اس سے پہلے کہ لوگ ہماری نماز پڑھے اللہ ہمیں نماز کی حضوری نصیب فرما، اللہ نماز کی پابندی نصیب فرما، اور اے اللہ اس سے پہلے کہ لوگ ہمارے اللہ اس سے پہلے کہ ہمیں قیامت کے دن آپ کے سامنے کھڑا رکھ دیا جائے اللہ ہمیں اپنی رضا نصیب فرما، اللہ قیامت کے دن کی سختی سے محفوظ فرما، اللہ قیامت کے دن کی ذلت سے محفوظ فرما، اللہ قیامت کے دن کی حیرت سے محفوظ فرما، اللہ آپ کے محبوب نے فرمایا قیامت کے دن کچھ لوگوں کو حیرت میں ڈال دیا جائے گا، وہ اپنے بارے میں کیا گمان لے کے آئیں گے اور ان کے ساتھ کیا ہو جائے گا، اللہ قیامت کے دن کی حیرت سے محفوظ فرما، اللہ رحمت کا معاملہ فرما، میرے مالک آپ کے محبوب نے فرمایا قیامت کے دن انسان کے ہر ہر عمل کو پیش کیا جائے گا، میرے مالک ہمارے اعمال تو ایسے نہیں لوگوں کے سامنے کھولے جائیں، اے اللہ قیامت کے دن کی ذلت سے محفوظ فرما، اللہ رحمت کا معاملہ فرما، اللہ آپ کے محبوب نے فرمایا قیامت کے دن کچھ ایسے خوش قسمت لوگ ہوں گے جب وہ اپنی قبروں سے اٹھے گے اللہ انہیں دیکھ کر مسکرائے گے، وہ اللہ کو دیکھ کر مسکرائے گے، میرے مالک ہمیں بھی ان میں شامل فرما، اللہ ہمیں بھی ان میں شامل فرما، اے اللہ ہماری غلطیوں کو معاف فرما، اے اللہ آپ سے آپ کی رحمت کا سوال کرتے ہیں، اللہ ہمارے حال پر رحم فرما، اللہ ہمارے حال پر رحم فرما، میرے مالک اس بندے پہ کوئی حسرت نہیں جو کسی اور در سے خالی ہاتھ اٹھ جائے، اللہ حسرت تو اس پر ہے جو یہاں آپ کے در پہ آیا اور یہاں سے بھی خالی ہاتھ لوٹ گیا، اللہ خالی ہاتھ لوٹنے سے محفوظ فرما، اللہ جنہوں نے دعاؤں کے لیے کہا اللہ ان کو بھی دعاؤں میں شامل فرما، میرے مالک جو ہاں جہاں مسلمان پریشانی کے عالم میں ہے اللہ ان کی پریشانیوں کو دور فرما، اللہ جو گھر کی نا چاہتیوں کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما، اللہ جو کام کاروبار کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما، اللہ جو اولاد کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما، اللہ اولاد کے غموں سے محفوظ فرما، اللہ اولاد کے دکھوں سے محفوظ فرما، میرے مالک جو اپنی صحت کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما، اللہ بچہ جب پریشان ہوتا ہے ماں باپ کی طرف دوڑتا ہے، اللہ بندہ جب پریشان ہوتا ہے
پروردگار کی طرف لوٹتا ہے اے بے قصوں کی تسلی، اے ٹوٹے دلوں کو تسلی دینے والے، اے خالی جھولیوں کو بھر دینے والے، اے گمراہ ہونے والوں کو سیدھے راستے پہ ڈال دینے والے، میرے مالک ہمارے حال پر رحم فرما، لاٹھے وے ہاتھوں کی لاج فرما، لاٹھے وے ہاتھوں کی لاج فرما، اللہ ہمارے تینوں حرم کی حفاظت فرما، اللہ ہمارے اس ملک کی حفاظت فرما، اللہ ہمارے اس شہر کی حفاظت فرما، اے اللہ یہ جو وبا آئی ہے اللہ اس وبا سے ہماری ملک کی بھی حفاظت فرما، اللہ تمام عالم اسلام کی بھی حفاظت فرما، اللہ تمام انسانیت کی حفاظت فرما، میرے مالک ہمیں بار بار اپنے گھر کا دیدار نصیب فرما، اللہ اپنے پیارے محبوب کے در کی حاضری نصیب فرما، اے اللہ ہمارے عزیز اقارب رشتہ دار مشائخ اساتذہ والدین جو بھی اس دنیا سے فوت ہو چکے ہیں، جو حیات ہے اللہ ان سب کی مغفرت فرما، اللہ جن کی مغفرت فرما دی اپنے قرب کے اعلیٰ درجات نصیب فرما، ربنا تقبل منا انك انت السميع العليم، تب علينا انك انت التواب الرحيم، صلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين.